नमस्कार, कार्यक्रम बदलिदो नेपालबाट जानुका दुवाडीको कार्यक्रम बदलिदो नेपालमा आज हामी भारतबाट अनुदानमा नेपाल ल्याइएको कोरोना भाइरस विरूद्धको खोप र खोप वितरणको तयारीमा केन्द्रित रहेर कुराकानी गर्छौं। अहिले ल्याइएको खोप पहिलो प्राथमिकताको सूचीमा परेकाहरूलाई लगाउने तयारी छ। खोप कसले लगाउने, कसले नलगाउँदा पनि हुन्छ, मात्र 10 लाख डोज छ, कसलाई कसरी दिइन्छ, अनि दोस्रो प्राथमिकतामा परेकाले कहिले खोप लगाउन पाउँछन्, यस विषयमा कुराकानीका लागि हामीले स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख डाक्टर भीमसिंह तिंकरीको समय लिएका छौं। उहाँ यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। डाक्टर तिंकरीसँग पहिलो खण्डमा हामी कोरोनाको खोप लगाउने तयारी, कहिलेसम्म खोप लगाउन थालिन्छ, कसलाई दिने, कसले खोप नलगाउँदा पनि हुन्छ, प्रदेश र जिल्लामा खोप भण्डारणको अवस्था लगायतका विषयमा चर्चा गर्छौं भने कार्यक्रमको दोस्रो खण्डमा हामी दोस्रो प्राथमिकतामा परेकाले खोप कहिले पाउँछन्, थप खोप ल्याउनका लागि भइरहेका प्रयास लगायतका विषयमा केन्द्रित भएर कुराकानी गर्छौं। यो कार्यक्रम तपाईले उज्यालो अनलाइन, मोबाइल र उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ सुनिरहनु भएको छ। भारतले अनुदानमा दिएको कोरोना भाइरस विरूद्धको 10 लाख मात्रा खोप गएको बिहिबार नेपाल आइपुगेसँगै नेपालमा त्यसको उपलब्धतालाई लिएर रहेको आशंका केही हटेको देखिन्छ। नेपालमा ल्याइएको कोरोना विरूद्धको खोप प्रदेशमा पठाउने काम पनि शुरू भएको छ। भारतले अनुदानमा उपलब्ध गराएको खोप हिजोदेखि 7 वटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जाकेश्वर गौतमले जानकारी दिनुभयो। भारतबाट ल्याएर स्वास्थ्य सेवा विभागको टेकुमा रहेको केन्द्रीय चिस्यान केन्द्रमा राखिएको खोप प्रदेशमा पठाउन थालिएको र प्रदेशले सम्बन्धित जिल्लामा पठाउने उहाँले बताउनुभयो। तर पनि सरकारको दावी अनुसार भण्डारण लगायत बन्दोबस्तीका सामग्रीको व्यवस्थापनको पाटो देखाउँदै खोप कार्यक्रम छिट्टै सञ्चालन हुनेमा कतिपयले आशंका व्यक्त गरेका छन्। खोपको गुणस्तरलाई लिएर पनि प्रश्न उठ्ने गरेको छ। भारतबाट अनुदानमा आएको खोप, यसको विश्वसनीयता र लगाउने तयारीको विषयमा अब स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख डाक्टर भीमसिंह तिंकरीसँग कुराकानी गरौं। यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर, नमस्कार।
भारतबाट 10 लाख डोज खोप आइपुगेको छ, तर अहिलेसम्म लगाउन शुरू भएको छैन, किन ढिलाइ भएको होला?
हजुर, अब चाहिँ के छ भने अब खोप आइसक्यो होइन, लगाउन ढिलो गर्नलाई चाहिँ अब चाहिँ सबै ठाउँमा पठाउनु पर्यो, सबै प्रदेशमा होइन, अनि प्रदेशमा पठाउने तयारी भइरहेछ। कति ठाउँमा चाहिँ कति स्वास्थ्य कर्मीहरू छन्, हामीले प्राथमिकता राखेको चाहिँ कति छन् भन्ने कुरा चाहिँ तथ्याङ्कको आधारमा सबै ठाउँमा पठाइसकेपछि हामी खोप लाउने भन्ने कुरा छ। एक हप्ताभित्रको कुरा अस्ति हाम्रो मन्त्रालयमा कुरा भएको हो, त्यसले गर्दा नि अब चाहिँ अब त्यो खुल्नसक्छ कि अब चाहिँ काठमाडौँभित्रको चाहिँ अब चाहिँ ठुला सहरहरूको चाहिँ कोभिड अस्पतालमा पहिले दिनुपर्छ भन्ने पनि एउटा कुरा चलिरहेछ। त्यसले गर्दा नि अब चाहिँ अब सबै 7 वटा प्रदेशमा पठाएर त्यहाँबाट जिल्ला पठाउनु पर्यो होइन, त्यसले गर्दा नि अब चाहिँ खोप आएको 2 दिनमै सबै ठाउँमा चाहिँ भेगाएर होला।
भनेपछि अहिले वितरण भइरहेको हो,
वितरणको सबै सूची तयार भइसकेको छ। अब चाहिँ आजै हिँड्ने अब चाहिँ खोप अब चाहिँ अब पूर्व र पश्चिम दुई ठाउँ पठाउने चाहिँ हाम्रो तयारी भइरहेछ। त्यहाँ पुगेपछि त्यहाँबाट जिल्लामा पुग्नु पर्यो होइन, अनि अब चाहिँ अब भन्दाखेरि अब काठमाडौँमा त अब लाउने हो भने त भोलि पनि सुरु गर्न सकिन्छ होइन, त्यसले गर्दा सबै जिल्लामा पठाउनु पर्ने हुनाले अब चाहिँ अलिकता ढुवानीको कुरा छ। अब चाहिँ अब एक दिनमा पुग्दैन, 2 दिन लाग्छ होइन, त्यसको जिल्लामा पुग्नु पर्यो, त्यो हिसाबले अलिकता अब 2 दिन अलिकता ढिलो त भन्नुहुन्न क्या जस्तो लाग्छ मलाई, किनभने अब 2 दिन भयो खोप आएको, अब चाहिँ वितरणको हिसाब चाहिँ हामी सबै तयारी गरिसकेका छौँ, हामी पठाउँछौँ, त्यसपछि सुरु हुन्छ।
जहाँ जहाँ सहज हुन्छ त्यहाँ चाहिँ छिटै खोप लगाउने र अरू ठाउँमा चाहिँ बिस्तारै वितरण गर्दै लैजान हुँदैन र?
अब त्यो तपाईँको तर्क पनि अब ठिकै हो, सहज भएको ठाउँमा सुरु पहिले नै लगाइदिने, त्यसपछि अरू ठाउँमा चाहिँ पछि लाउँदा पनि हुने हो, कुरा त एकदम ठिक हो होइन। तर पनि अब चाहिँ हाम्रो चाहिँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एउटा जुन निर्णय हुन्छ नि, त्यो निर्णयको आधारमा हामीले कसरी जाने भन्ने कुरामा चाहिँ हाम्रो चाहिँ एउटा कन्सिडर एउटा चाहिँ अब हाम्रो सहमतिको आधारमा चाहिँ हो। तपाईँले भन्नुभएको कुरा एकदम एकदम ठिकै हो। अब काठमाडौँ भ्यालीतिर सहर छ, अब चाहिँ आज खोप हामी कहाँ एभाइलेबल छ होइन, उपलब्ध छ, अब भोलि अब तालिम गरेर पर्सि लाउनु मिल्छ, मिल्न त त्यो कुरा सही कुरा हो तपाईँको होइन। त्यसमा चाहिँ अब सबै ठाउँमा एकबाट लाउनुपर्छ भन्ने हिसाबको चाहिँ हाम्रो नीतिगत निर्णय भएको हुनाले त्यसले गर्दा चाहिँ अलिकता चाहिँ अब भोलि अब भोलि एउटा चाहिँ हाम्रो आइसिएसको मिटिङ होला है, त्यसमा पनि निर्णय हुनसक्छ कि सहज भएको ठाउँमा जहाँ अब एकदम चाहिँ अब काठमाडौँ भक्तपुर ललितपुरदेखि लिएर अब भरतपुर चितवनदेखि सम्म चाहिँ अब चाहिँ हामीले अब चाहिँ अब सहज भएको ठाउँमा चाहिँ तुरन्त लाउँदा पनि हुन्छ जस्तो लाग्छ मलाई है। तर अब त्यो मन्त्रालयको नीतिको निर्णय भन्दा बाहिर हामी जान सक्दैनौँ हजुर।
मन्त्रालयसँग यहाँहरूको छलफलका क्रममा चाहिँ कहाँ कहाँबाट कसरी वितरण गर्ने भन्ने कुरो भएको छ त?
त्यस्तो छ, वितरणको कुरामा त हामीले जुन अब चाहिँ नियमित खोपको वितरण गर्छौँ नि, हामीले नियमित खोप जसरी पठाउँछौँ हामीले अब चाहिँ हाम्रो अब विराटनगरको हाम्रो प्रादेशिक अब चाहिँ आपूर्ति केन्द्र छ होइन, त्यसपछि अनि अब हाम्रो हेटरामा छ, बुटवलमा छ, नेपालमा छ, धनगढीमा छ होइन, हामीले पठाउने कुरा चाहिँ हाम्रो त्यो आपूर्ति प्रदेश आपूर्ति केन्द्रमा हामीले पठाउँछौँ होइन। प्रदेश आपूर्ति केन्द्रबाट चाहिँ अनि जिल्लामा चाहिँ कतिजना चाहिँ हामीले अब लिस्ट गरेको प्राथमिकता प्राप्त चाहिँ अब चाहिँ टार्गेट पपुलेसन छ भने त्यो कलेक्सन भएर त्यसैको आधारमा हामीले गर्ने हो। हामीले पठाउने यहाँबाट प्रादेशिक आपूर्ति केन्द्रमा पठाउने हो।
ढुवानी र भण्डारणमा कतिको चुनौती छ?
ढुवानी र भण्डारणमा दुईदेखि आठ डिग्रीको चाहिँ अब तापक्रममा राख्ने भ्याक्सिन भएको हुनाले अहिले चाहिँ त्यसमा चाहिँ दुईदेखि आठको चाहिँ ढुवानी र भण्डारणमा हामी समस्या हुन्न, त्यो छैन, त्यो कति पनि छैन भनेर भन्नु, हामी चाहिँ समस्या छैन। त्यो
समस्या भएको चाहिँ केमा हो?
भण्डारण हाम्रो चाहिँ हामी कहाँ भण्डारणको समस्या भएन, प्रदेश आपूर्ति केन्द्रबाट भण्डारणको समस्या छैन। ढुवानीको कुरामा पनि अब चाहिँ ढुवानी त्यहाँबाट चाहिँ अब चाहिँ प्रदेशबाट चाहिँ जिल्लामा ढुवानीको कुरा चाहिँ कुनै ठाउँमा समस्या हुन सक्छ, जसरी अब तपाईँले भन्नुभयो भने अब चाहिँ अब नेपालगञ्जबाट चाहिँ कर्णाली प्रदेशमा लग्नलाई चाहिँ अब के अरे बुगु डोल्पा गुम्ला जस्तो ठाउँमा चाहिँ ढुवानीको समस्या हुन सक्छ, किनभने त्यहाँ चाहिँ अब चाहिँ हेलिकप्टर चल्नु पर्यो, प्लेन चल्नु पर्यो भने त्यो समस्या त्यहाँ आउन सक्छ। अदरवाइज अरू ठाउँमा चाहिँ त्यस्तो समस्या चाहिँ नहोला जस्तो हामीले फिल गरेको हो। हिमाली जिल्लाहरूमा चाहिँ त्यो समस्या आउन सक्छ भन्ने हो।
खोप लगाउने स्वास्थ्य कर्मीलाई तालिम दिने काम चाहिँ सकियो?
अब यस्तो छ, अब चाहिँ अहिले खोप लाउने स्वास्थ्य कर्मीलाई अहिले त अब चाहिँ हाम्रो चाहिँ 1-2% पपुलेसनलाई लाउने हो नि त, स्वास्थ्य कर्मीहरू चाहिँ ले स्वास्थ्य कर्मी लाउने अहिले पहिलो कुरा छ होइन, त्यसले गर्दा त्यो तालिम त्यति चाहिँ अब चाहिँ एकदम सजिलो विधि छ, तालिम दिनु पर्दैन। हामीले चाहिँ मासुमा चाहिँ सुई लाउँछौँ, अब कुनै लाउँछौँ भने मासुमा लाउने, बायाँ पाखुरामा लाउने होइन, अब चाहिँ अब बिरामीलाई 10-15 मिनट वेट गराउने, त्यो बाहेक चाहिँ ठुलो कुरा चाहिँ छैन, त्यसमा सजिलो छ त्यो। त्यो तालिम पनि हामीले अब हाम्रो प्रदेश लगायत सबैलाई चाहिँ अब जिल्लालाई चाहिँ अब कनेक्ट गरेर चाहिँ आइतबार चाहिँ हामीले भर्चुअल अब अहिले त अब चाहिँ त्यो प्रत्यक्ष गरेर सम्भव छैन नि त, भर्चुअल माध्यमबाट तालिम दिने, अब चाहिँ कुनै अब चाहिँ अब अब खोप पश्चातको कुनै अब अवान्छित घटना भयो भने कसरी म्यानेज गर्ने, दुई चारवटा कुरा मात्रै हामीले गर्नुपर्छ। स्वास्थ्य कर्मीले स्वास्थ्यकर्मीलाई दिँदाखेरि तालिम र सबै कुरा चाहिन्न, भोलि अब हामीले समुदायमा गएर सबैलाई लाउनु पर्यो, त्यो बेला तालिमदेखि लिएर हाम्रो चाहिँ योजनादेखि लिएर सबै कुरा गर्नुपर्छ। अहिलेको हकमा त काठमाडौँ भ्यालीमा हेर्नुहुन्न भयो भने अब चाहिँ अब वीर अस्पताल, पाटन अस्पताल, प्रस्तिक र प्राइभेट बिएनबी कुनै होला नि, त्यहाँ त धेरै तालिम हामी दिइराख्नु पर्दैन कि, त्यही पनि हामी भर्चुअलमा हाम्रो
अलिकति नयाँ खालको खोप भएको हुनाले मैले यो प्रश्न गरेको हजुरलाई, केही काउन्सिलिङहरूको आवश्यकता पर्छ कि भनेर।
अब त्यो काउन्सिलिङको पार्टमा चाहिँ हामीले कम्युनिकेसनको कुरामा चाहिँ हाम्रो माननीय मन्त्रीजीको नै एकदम इन्ट्रेस्ट छ, यो कुराहरू क्लियर जानुपर्छ भन्ने कुराहरूमा चाहिँ हाम्रो साथीहरूले काम गरेका छन्। कम्युनिकेसन भन्ने कुरा यो चाहिँ स्पष्ट चाहिँ कुराहरू जानुपर्छ भन्ने कुरा, नयाँ खोपको हिसाबले चाहिँ केदारी यो चाहिँ अब चाहिँ धेरैले भनेका छन् कि इन्डियाको खोप हो भन्ने कुरा, इन्डियाको खोप होइन, यो अब चाहिँ बेलायतको चाहिँ एस्ट्राजेनिकासँग मिल्यो बनाएर खोप बनेको खोप हो, उनको इफिकेसीको हिसाबले सेफ्टीको हिसाबले डेटा हामी कहाँ भावनाले, त्यसले गर्दा काउन्सिलिङको पार्ट तपाईँले भने एकदम महत्त्वपूर्ण हो, यो भन्नुभयो यो प्रत्येक समुदायमा प्रत्येक चाहिँ स्वास्थ्य कर्मीमा त्यो कुरा जानुपर्छ, एकदम महत्त्वपूर्ण कुरा हो यो कुरामा चाहिँ अब हाम्रो माननीय मन्त्रीजीको नै एकदम चासो, एकदम कम्युनिकेसन चाहिँ एकदम क्लियर हुनुपर्छ है भन्ने कुरा उहाँको चासो छ, त्यो हाम्रो साथीहरूले काम गरिरहेको छ यसमा।
यहाँले भने जस्तै अहिले सरकारले पनि खोप एकदमै सुरक्षित छ भनेर भनिराखेको अवस्था छ, तर आम मान्छेहरूमा र स्वास्थ्य कर्मीहरूमा नै खोपकै विषयलाई लिएर अलिकति आशंका छ। खासमा यो खोप कस्तो किसिमको खोप हो, अहिले नेपाल ल्याइएको खोप अलिकति प्रष्ट पारिदिनुहोस् न।
अब यस्तो खोप भन्ने कुरा चाहिँ खोपको विकास कसरी हुन्छ भने खोपको विकास गर्दा 5-7 वर्ष लाग्छ है, तर यो खोप चाहिँ अब 5-6 महिनामा प्रोडक्सन भएको खोप हो। तर खोप चाहिँ अब चाहिँ अब सेफ्टीको हिसाबले खोप चाहिँ अब चाहिँ टेस्ट गरेर अब कति मान्छेलाई चाहिँ ट्रायल गरेर फर्स्ट फेज सेकेन्ड फेज थर्ड फेज ट्रायल गरिसकेपछि अनि कति इफिकेसी भयो भने आएको खोप हो कि, त्यसले गर्दा मान्छेलाई अलिकता चाहिँ अब कस्तो खोप हो, यो खोप चाहिँ 5 वर्ष लाग्छ अब प्रोडक्सन गर्नुमा होइन उत्पादन गर्नुमा भने लाग्ने फिलिङ चाहिँ हुन्छ होइन, त्यसले गर्दा अब सेफ्टीको हिसाबले इन्डियामा ट्रायल भएको छ। अहिले इन्डियामा चाहिँ पहिलो दिन त 3,25,000 खोप दियो होइन, दिए पनि अब कतिले भने कि अब चाहिँ अब चाहिँ 1-2 जनाको मृत्यु भयो भन्ने कुरा पनि आएछ नि त, आयो भने पनि अब चाहिँ त्यो 70 वर्षभन्दा माथिलाई खोप लगाएको थियो मृत्यु, अब त्यसै पनि मान्छे त अब चाहिँ मान्छे मृत्यु सक्छ, त्यसले अब चाहिँ त्यसले गर्दा त्यो अब चाहिँ त्यो ट्रायल गरेर ल्याएको खोप होइन, यो सेफ अब चाहिँ थर्ड फेजको ट्रायल सकिएर ल्याएको खोप हो, त्यसले गर्दा त्यसमा चाहिँ अब चाहिँ आत्तिनु त पर्दैन। अब यसमा के छ भने मैले म लाउन चाहन्छु मा चाहिँ अब चाहिँ अब हाम्रो चाहिँ कन्सेन्स अब के अरे एउटा चाहिँ कन्सेन्ट फर्म हुन्छ, लाउन चाहन्न भने नलाउने ठिकै छ, लाउन चाहिँ दिनुपर्छ भन्ने चाहिँ अब एउटा हो। तर खोप चाहिँ अब चाहिँ ट्रायल गर्न ल्याएको खोप होइन, यो खोप चाहिँ जनतालाई अब चाहिँ स्वास्थ्य कर्मीलाई सेभ गर्न ल्याएको खोप हो, ट्रायल गरेर ल्याएको खोप होइन यो।
यहाँले भने जस्तै अब साइड इफेक्टका कुराहरू पनि बाहिर आएका छन्, कतिपयको त ज्यानै गुमेका कुराहरू पनि छन् भारतमा होइन, त्यसै कारणले गर्दाखेरि यो कुराकानीकै क्रममा पनि कतिपय व्यक्तिहरूले म त खोप आए पनि लगाउँदिन भनेको पनि सुनिन्छ, खोपलाई नै लिएर मान्छेहरू अलिकति सशंकित छन्। तपाईँको विचारमा चाहिँ खोप पाएसम्म सबैले लगाउनु पर्छ कि नलगाए पनि हुन्छ?
होइन, अब यो खोप चाहिँ साइन्टिफिकली अब चाहिँ प्रुफ भएको खोपलाई अब कसैले लाउँदैन भने चाहिँ नलाइने भयो, तर चाहिँ लाउनु पर्छ भन्ने मेरो हाम्रो मान्यता हुन्छ कि, हाम्रो एज अ स्वास्थ्य कर्मीको हिसाबले यो खोप सबैले लाउनु पर्छ, नेपाली जनतालाई नेपाल सरकारले सबैलाई चाहिँ 72% जनसङ्ख्यालाई चाहिँ खोप हामी दिन्छौँ भने प्रतिबद्धता जनाएको हो यो, भनेपछि अब चाहिँ त्यसमध्ये कुनै अब चाहिँ म लाउँदैन भनेपछि अब चाहिँ त्यसमा चाहिँ फोर्सली लाउनु पनि हामी लाउनु पनि हुन्न, तर नेपाल सरकारले चाहिँ के प्रतिबद्धता जनाएछ भने हामीले अहिले त अब चाहिँ 2% पपुलेसनलाई मात्र आएछ नि त खोप होइन भारत सरकारबाट, भोलि अब गाविबाट आउँछ खोप, भोलि नेपाल सरकारलाई खरिद गर्नु पर्ला भने चाहिँ नेपाली जनतालाई सुरक्षित गर्नलाई चाहिँ हामी खोप दिन्छौँ भन्ने नेपाल सरकारको प्रतिबद्धताको आधारमा हो। त्यसपछि अब कसैले खोपै लाउँदैन भने पनि अब जबरजस्ती गर्न त सकिन्न, तर अब चाहिँ अब सबै ठाउँमा ट्रायल भएर सबैले लगाएको खोपलाई चाहिँ म सुरक्षित हुन चाहन्छु भन्ने कुरा चाहिँ अब म मलाई चाहिन्न भन्ने कुरा कसैले भन्यो भने हामी केही भन्न सक्नु, तर नेपाल सरकार स्वास्थ्य जनताले कसैले अब चाहिँ कसैलाई छुट दिनु छुटाउनुहुन्न दिनुपर्छ भन्ने कुरा चाहिँ मान्यता हिसाबले त्यो खोप भित्रेको हो। खोप पछि पनि अब चाहिँ अब चाहिँ अब गाविबाट आउँछ अनि त्यसपछि पुगेन भने नेपाल सरकार पनि खर्च गर्ने कार्यक्रम छ, त्यसले गर्दा त्यो जसमा चाहिँ अब चाहिँ दुविधा र शङ्का चाहिँ कुराहरू पनि आएको होला नि, कतिले के भनेको होला नि, त्यो कुराहरूमा चाहिँ अब चाहिँ भन्नुभन्दा नि अब चाहिँ मैले अब तपाईँले अहिले सोधिरहेको नि तपाईँ म खोपै लाउँदैन भन्नुभयो भने तपाईँलाई बाध्यता हुनुहुन्छ।
खासमा यो जुन भारतबाट अस्ति बिहिबार ल्याइयो नि खोप, त्यो चाहिँ विश्व स्वास्थ्य संगठनले आम मानिसमा परीक्षणको लागि अनुमति दिएको छैन, आपतकालीन प्रयोगको लागि मात्र अनुमति दिएको हो, त्यही भएर पनि यसको प्रभावकारिताको विषयलाई लिएर धेरैको आशंका भएको हो कि?
यस्तो छ नि त हजुर, यस्तो छ, विश्व स्वास्थ्य संगठनले कुनै खोपलाई अब हामी भन्छौँ डब्लुएचओ प्री क्वालिफिकेसन भन्छौँ नि, तुरन्त हुन्न त्यो तुरन्त हुन्न, कुनै खोपले पनि पाएको छैन, जसरी अब त्यो फाइजरको खोप चाहिँ अमेरिका र बेलायतमा प्रयोग भयो होइन, मेडोनाको चाहिँ पनि त्यो अब विश्व स्वास्थ्य संगठनले इमर्जेन्सी युज एप्रुभल मात्र दिएको यो पनि त्यही हो, त्यसले विश्व स्वास्थ्य संगठनले क्वालिफाई गर्नलाई चाहिँ टाइम लाग्छ त्यो होइन, अब यो खोप त अब जति पनि खोप अब बेलायत अमेरिका र इन्डियाबाट आएछ सबै एउटै लेभलको चाहिँ एप्रुभल हो त्यो एप्रुभल चाहिँ एउटै हो, इमर्जेन्सी युज एप्रुभल, इमर्जेन्सी युज लाइसेन्सिङ भन्छ त्यसलाई होइन। हो त्यो बाटो अरू कुनै पनि अब चाहिँ हामी भन्नुलाई तपाईँले भेराइटमा प्रयोग गरेको खोप चाहिँ डब्लुएचओ प्री क्वालिफाइड हो भन्ने भन्न मिल्दैन। त्यो फाइजरको खोप, मेडर्नाको खोप र यो खोप इमर्जेन्सी युज लाइसेन्सिङ, इमर्जेन्सी युज एप्रुभल मात्र हो, त्यो कुनै पनि प्री क्वालिफाइड हुन्छ। त्यो अमेरिका र बेलायतको युज भएको खोपको सेम स्ट्यान्डर्डको खोप यो हो होइन। त्यसले गर्दा नै अब चाहिँ अब डब्लुएचओको कुरा उठाउनु हो, ठिकै हो, तर त्यो त्यो कसैले तुरन्त पाउँदैन, त्यो
त्यसको लागि चाहिँ समय लाग्ने हो होइन,
त्यसको समय लाग्छ। तर चाहिँ जुन खोप बेलायत अमेरिका प्रयोग भएको छ त्यही लेभलको चाहिँ डब्लुएचओ एप्रुभल यो खोप पनि हो।
फेरि अर्को कुरा नि अब यो आम मान्छेले बुझ्नुपर्ने कुरा, नेपाल सरकारले खोप प्रयोग गर्दाखेरि चाहिँ सतर्कता सहित प्रयोग गर्नु भनेर भनेको छ, यसको अर्थ चाहिँ के हो, के भन्न खोजिएको हो खासमा?
यस्तो हुन्छ, सतर्कता चाहिँ अपनाउनु भन्ने पर्छ। कुनै पनि खोप लाउँदाखेरि अब कुनै पनि अब चाहिँ खोप मात्र नभएर कुनै पनि अब हजुर कुनै हस्पिटल जानुहुन्छ, कुनै इन्जेक्सन लाउनुहुन्छ भने, कुनै अब चाहिँ अपरेसन गर्नुहुन्छ, मान्छे बेहोश गर्दाखेरि कुनै सतर्कता हुन्छ भने त्यो कुराहरू चाहिँ विचार गर्नुपर्ने हुन्छ होइन, खोप मात्र होइन। त्यसले गर्दा नै हामी के भन्छौँ भने कुनै पनि अब चाहिँ नियमित खोप लाउँदाखेरि पनि हामीले अब दार्जुरा रुबेलाको चाहिँ अभियान चलायो नि हामीले, कसैलाई चाहिँ कुनै रिएक्सन हुन्छ भने अब एटलिस्ट चाहिँ खोप लगाएपछि 15-20 मिनट त्यहाँ बस्ने, आधा घन्टा बस्ने होइन, अनि त्यसपछि केही अब चाहिँ आफूलाई अप्ठ्यारो भएन भने त्यसपछि पठाउने कुराहरू त्यो सतर्कता अपनाउनै पर्ने हुन्छ। कुनै खोप पनि अब चाहिँ अब कसैलाई एलर्जी होला, कसैलाई के अब चाहिँ मुटुको रोग होला, त्यो अप्ठ्यारो हुन सक्ने अवस्थाहरूलाई चाहिँ बचेर सतर्कता हुनु पर्छ, सतर्कता अप्नाउनै पर्छ त्यो। त्यसले गर्दा त्यसमा चाहिँ हामीले त्यसको लागि पनि अब चाहिँ खोप लगाइसकेपछि अब चाहिँ वेट गर्ने, वेट गरेपछि कुनै अब अप्ठ्यारो भयो भने के अब चाहिँ म्यानेज गर्ने कुरा को नै व्यवस्था हामी गरिरहेको छौँ होइन। हामीले अब चाहिँ नियमित बच्चाहरू लाउने खोपमा त्यही काम गर्छौँ, त्यस्तै यसमा पनि गर्नुपर्छ, सतर्कता अप्नाउनु पर्छ, त्यो एकदम 100% हो, त्यो गर्नुपर्छ। त्यो चाहिँ के छ भने खोप लगाइसकेपछि आधा घन्टा 15 दिनदेखि आधा घन्टासम्म 30 मिनटसम्म वेट गर्ने, आफूलाई के फिलिङ छैन भने पठाउने, अब काउन्सिलिङको पार्ट पनि इम्पोर्टेन्ट छ होइन, इनकेस अब कसैलाई अप्ठ्यारो भयो भने त्यसमा कसरी म्यानेज गर्ने पार्टमा पनि हामीले काम हाम्रो चाहिँ छ, त्यो हामीले चाहिँ त्यो कुरा चाहिँ सतर्कता अवस्था अप्नाउने कुराहरूमा छ। अब स्वास्थ्यकर्मी अब अस्पतालमा ठुलो अस्पतालमा हामीले खोप लाउने काममा चाहिँ उहाँहरू अब धेरै जानकारी पनि हुन्छ, अब त्यो समुदायमा गयो भने भोलिको दिनमा त्यहाँ त जन सतर्क हुनुपर्छ, जन कुराहरू यो कुरा हामीले बुझाउनु पर्ने हुन्छ होइन, त्यो कुरा छ। अब अहिले त अब हामी स्वास्थ्यकर्मीलाई लाउने, हस्पिटलमा अस्पतालहरूमा लाउने होइन, त्यो कुराहरू अहिले अब भयो, भोलि अब समुदायमा जाएर त्योभन्दा बढी सतर्कता हामीले अप्नाउनु पर्छ।
10 लाख डोज खोप नेपाल आएको छ पहिलो चरणमा, अनि फेरि स्वास्थ्य कर्मी तथा फ्रन्टलाइनरहरूलाई चाहिँ पहिला लगाउने पहिलो प्राथमिकतामा पर्छन् भनेर भनिएको छ, कति मानिस पहिलो प्राथमिकतामा पर्छन् भन्ने तथ्याङ्क चाहिँ के छ?
तथ्याङ्क चाहिँ हामी संकलन चाहिँ अब कुन ठाउँमा चाहिँ कति स्वास्थ्य कर्मी छन्, कति चाहिँ फोहोरमा मैला व्यवस्थापन गर्ने चाहिँ अब चाहिँ हाम्रो छन् नगरपालिकाबाट होइन, छन् कति एम्बुलेन्स चलाउने अब हाम्रो चालकहरू छन्, सहचालकहरू छन्, अब त्यति हिसाबले क्याटेगोराइजेसन गराएको छ हाम्रो होइन। त्यो हिसाबले चाहिँ अब चाहिँ हेर्दाखेरि अब चाहिँ हामी हाराहारीमा चाहिँ अब 4,50,000 जति अब चाहिँ सम्पूर्ण सङ्कलन त भइसकेको छैन, तै पनि अब चाहिँ हामीले अब प्रदेशमा चाहिँ खोप पठाउँदाखेरि 50% चाहिँ हामी खोप चाहिँ सबै 7-8 प्रदेशमा पहिलो डोजको पठाउँछौँ, अनि त्यसपछि अनि अब त्यसमा चाहिँ त्यहाँ गएर चाहिँ प्रदेश जिल्लालाई, जिल्लाले चाहिँ अब प्रदेशले जिल्लामा चाहिँ अब कति अब चाहिँ एक्चुअल मान्छे छन्, एक्चुअल चाहिँ ऊ छन्, लक्ष्यसम्म छन् भने चाहिँ त्यो निर्धारण गरेर उहाँहरूले खोप पठाउनुहुन्छ, त्यो आधारमा लगाउने हो। त्यसले गर्दा नि अब अहिले अब चाहिँ हामीले 10 लाख डोज आए पनि हामीले अब त्यो ती ग्रुपलाई चाहिँ अब 4 हप्तापछि दिनुपर्ने हुन्छ होइन, ती ग्रुपलाईमा अब अहिले अब 10 लाख आयो, 10 लाख मान्छेलाई दियो भने भोलि अब चाहिँ अर्को खोप आएन, सेकेन्ड डोज त पाएन, त्यसले गर्दा हामीले अब चाहिँ आधा हजार 4,50,000-30,000-50,000 चाहिँ लगाउने, अनि उहाँहरूको लागि पनि सेकेन्ड डोज पनि सुनिश्चित गर्ने, अनि त्यसपछि अनि अब चाहिँ अब नेपाल सरकारको पहलमा पनि एडिसनल आउन सक्छ, गाविबाट नै आउँछ, अनि इनकेस चाहियो भने हामीले खरिद गर्नुपर्ने पनि अवस्था हुन्छ।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। अहिले हामी स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख डाक्टर भीमसिंह तिङकरीसँग कुराकानी गरिरहेका छौं। केही बेरमा उहाँसँगको दोस्रो खण्डको कुराकानी लिएर आउँछौ, उज्यालो सुन्दै गर्नुहोला।
तीखा कुरा प्रष्ट विचार
उज्यालो रेडियो नेटवर्क
उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र मोबाइलमा तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम बत्निदो नेपाल। कार्यक्रम बत्निदो नेपालमा अहिले हामी स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख डाक्टर भीमसिंह तिङकरीसँग कोरोना विरूद्धको खोपका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। यसअघि हामीले भारतबाट अनुदानमा आएको खोपबारे कुरा गर्यौं, अब थप कुरा गरौं। अहिलेसम्म गर्भवती, सुत्केरी, स्तनपान गराउने र बालबालिकामा खोप नलगाउने भनेर भनिएको छ। त्यो बाहेक पनि उच्च जोखिममा रहेका मानिसहरू, अब जस्तै क्यान्सर रोगी, सुगरका बिरामी अनि अरू खालका बिरामीहरू पनि हुन्छन्, त्यस्ता बिरामीहरूले खोप लगाउनुहुन्छ कि हुँदैन?
होइन, अब त्यसमा के छ भने अब चाहिँ 18 वर्ष, अब यो अहिलेको खोप के पहिले अब फाइजर र मेडर्ना खोप चाहिँ 15 वर्ष मुनिका बच्चा लाउनु हुन्न भन्ने थियो होइन। अब अहिले चाहिँ यो अब हाम्रो जुन अब खोप आएको छ 18 वर्षभन्दा माथिकालाई लाउनु पर्छ भन्ने आएको होइन। अनि अब चाहिँ हाम्रो प्रिन्सिपली एग्रिड ग्लोबली संसारभरि एग्रिड कुराहरूमा के भयो भने 3% चाहिँ सबभन्दा अगाडि स्वास्थ्य कर्मीलाई लाउनु पर्छ, किनकि स्वास्थ्य कर्मी प्रत्यक्ष संलग्न हुन्छन्। स्वास्थ्य कर्मी भएन भने होइन, डाक्टर नर्स स्वास्थ्यकर्मी भएन भने अरू जनता कसरी बस्छन्? हो, त्यो प्रिन्सिपलको हिसाबले अब चाहिँ पहिलो प्राथमिकता दिनुपर्छ भन्ने कुरा प्रिन्सिपली ग्लोबली एग्रिड कुरा हो, संसारभरि एग्रिड भएर त्यो कुरा हो। डाक्टर भएन, नर्स भएन, स्वास्थ्यकर्मी भएन भने अरू बिरामीलाई कसले बचाउँछ भन्ने कुरा हो क्या? त्यो हिसाबले चाहिँ त्यो प्राथमिकता परेको हो। त्यो त्यसले गर्दा त्यो भयो। अरू चाहिँ त अब हजुरले भनेको जस्तो कुरा चाहिँ अब चाहिँ अब दीर्घरोगीहरू, त्यो दीर्घरोगीहरू चाहिँ अब हाम्रो 3% सुरुको कुरा हो। अब त्यसपछि आउँछ दीर्घरोगीको कुरा आउँछ होइन, अब चाहिँ 52 वर्षभन्दा माथिको कुराहरू सबै आउँछ, त्यो सेकेन्ड प्रायोरिटीमा त्यो आउँछ होइन। अब त्यसमा पनि धेरै कुराहरू अब चाहिँ अब विवादित कुरा छन्। कतिले भन्छन् कि अब चाहिँ एकदम यङ एजलाई दिनुपर्छ भन्छन्, तर त्यो होइन। यङ एजमा चाहिँ रोगसँग लड्ने शक्ति हुन्छ, उहाँहरू चाहिँ उहाँहरूलाई चाहिँ पछि दिने हुन्छ भन्ने कुरा पनि, अब त्यो दीर्घ रोगीहरूलाई दिनुपर्छ भन्ने कुरा चाहिँ हाम्रो सेकेन्ड प्रायोरिटीमा आएको। दीर्घ रोगीलाई बचाउनलाई स्वास्थ्यकर्मी दिनु पऱ्यो नि त पहिले होइन, दीर्घ रोगीलाई बचाउनलाई पहिले स्वास्थ्यकर्मी बस्नु पऱ्यो नि त। उहाँहरूलाई बचाउनलाई, दीर्घरोगीलाई बचाउनलाई स्वास्थ्यकर्मीले बचाउने हो, डाक्टरले बचाउने, नर्सले बचाउने, स्वास्थ्यकर्मीले बचाउने हो। त्यो हिसाबले त्यो कन्सेप्टबाट आएको त्यो हो होइन। तर चाहिँ स्वास्थ्यकर्मीलाई चाहिँ अब चाहिँ दियो अब दिनुपर्छ भन्ने कुराहरू अब कसैले भन्ला यो कुराहरू यसो विवादित छ यस्तो कुरा भन्ला नि होइन, त्यो होइन त्यो होइन त्यो।
अनि अर्को कुरा नि, यो कोरोना लागिसकेका मान्छेहरूले कोरोनाको खोप लगाउनु पर्छ कि पर्दैन, लगाउनु हुन्छ कि हुँदैन?
यो खोप त लागेको मान्छे नलागेको सबैले दिने, हाम्रो चाहिँ अब चाहिँ पोलिसी डिसिसन के छ, सबैले लगाउनु पर्छ।
पारदर्शी रूपमा खोपको वितरण कसरी गर्नुपर्छ होला, यहाँलाई के लाग्छ?
अनि यसमा के छ भने पारदर्शी रूपमा खोपको वितरण त हाम्रो हुन्छ होइन, प्रदेश स्तरमा जान्छ, हाम्रो चाहिँ तथ्याङ्क सङ्कलन पनि भएको छ होइन। पारदर्शी चाहिँ अब हामीले के भन्छौँ भने कुनै अस्पतालमा कतिवटा कर्मचारी छन् भन्ने कुरामा चाहिँ अब उहाँहरूको चाहिँ सम्पूर्ण तथ्याङ्क त्यो अस्पतालले राख्नुपर्छ। अनि अब चाहिँ यदि त्यो अस्पतालमा चाहिँ 50 जना कर्मचारी छन्, 100 जना छन्, 1000 छन् भने त्यो तथ्याङ्क उहाँहरूले सङ्कलन गरेर उहाँहरूले राख्नुपर्छ। खोप लाउँदाखेरि त्यही आधारमा उहाँले खोप माग खोप हामी सप्लाई गर्छौँ र यो व्यक्तिले लगायो भन्ने कुरा चाहिँ त्यो चाहिँ राख्नु, त्यो चाहिँ अभिलेख उहाँहरूले सार्वजनिक पनि गर्नुपर्छ। त्यो भएन भने अब चाहिँ म पनि एउटा डाक्टर हो नि त, मैले अब चाहिँ हामी त प्राथमिकता परेको छैन अहिले, मैले अब खोप लगाएर अनि मैले मेरो चाहिँ श्रीमतीलाई मेरो सरले अब चाहिँ लगाउनु पर्छ भन्ने हिसाबले चाहिँ मैले त्यो काम गरेँ भने त भोलि त्यो हुन्न। त्यसले गर्दाखेरि अब चाहिँ हामी पनि अब त्यहाँ स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयका मन्त्रीजी लगायत चाहिँ विभागका कसैले चाहिँ हामी पहिलो लाइनमा हुन्न, हामी होइन पहिलो लाइनमा भनेपछि अब चाहिँ हामी क्याटेगोराइज गएका छौँ, उहाँहरूलाई पहिलो लाइनमा चाहिँ दिनुपर्छ भन्ने हिसाबले अब यो अब चाहिँ कसैले भन्ला कि अब चाहिँ मैले लगाएँ मेरो श्रीमतीलाई लगाऊ, छोराछोरीले लगाऊ भन्ने कुराहरू आउला। त्यसलाई त्यो पारदर्शी हिसाबले प्रत्येक अस्पतालले, प्रत्येक संस्थाले होइन त्यो कुराहरू चाहिँ अब चाहिँ आफ्नो चाहिँ अभिलेख राखेर यो अब चाहिँ व्यक्तिले यो कर्मचारी लगायो भने चाहिँ त्यो रेकर्ड राख्नुपर्छ भन्ने कुरा चाहिँ तपाईँहरू मार्फत पनि जानुपर्छ।
दोस्रो प्राथमिकतामा परेकाको पालो कहिले आउला?
अब यस्तो छ नि त, अब यो त अब इन्डिया र नेपाल सरकारको चाहिँ बिचको समन्वय आधारमा आएको हो होइन आएपछि अनि यो अब चाहिँ हामी अब चाहिँ के भन्छौँ भने अब चाहिँ गाविबाट चाहिँ आउने खोप चाहिँ 20% पपुलेसन जनताको लाउने खोप चाहिँ एउटा रहेछ होइन 2 महिना 3 महिना लाग्ला तैपनि अब चाहिँ अब हामीले अब चाहिँ अब हाम्रो यो अहिलेको खोप लगाइसकेपछि 2 डोज लाग्छ त्यसपछि अनि अब चाहिँ के गर्ने भन्ने कुरा चाहिँ अब त्यो अब त्यो सबै चाहिँ अब जनतालाई कभर गर्नलाई त हामी 1 वर्षै लाग्छ किनभने अब यसको उत्पादन कति छ भन्ने कुरा छ संसारभरि मान्छेको डिमान्ड छ होइन त्यसले गर्दा नि अब 1 अरब जनसङ्ख्या अब इन्डियामा छ भनौँ न त्यस्तै अरू देशहरूले डिमान्ड गरेको छ भने अब नेपालले अब चाहिँ नेपाललाई नेपालमा के भयो भने अब चाहिँ अब गाविले के भन्यो भने कुनै देश चाहिँ गरिब भयो नि धनी भयो भने खोपबाट वञ्चित हुनुहुन्न सबैले बराबर पाउनुपर्छ भन्ने गाविले गावि कोभिड फेसिलिटीबाट चाहिँ एटलिस्ट 20% हामी दिन्छौँ भन्ने कुरा चाहिँ भएको कुरा हुन त्यो आउँछ खोप आउँछ होइन त्यसपछि अब नेपाल सरकारले प्रतिबद्धता के जारी गरेको छ भने कोभिड विरुद्धको खोपको लागि अब नेपाली जनतालाई सबैले पाउनुपर्छ कुन ग्रुपले पाउनुपर्छ भन्ने हामी डिफाइन गरिसकेका छौँ त्यसले बजेटको कुनै समस्या हुन्न भन्ने चाहिँ नेपाल सरकारको प्रतिबद्धता छ यसमा
अब फेरि 4 निजी कम्पनीले खोप ल्याएर बिक्री गर्न निवेदन दिए पनि उनीहरूले अनुमति पाएका छैनन्
अहिले पाउँदैनन्
किन होला यसमा
होइन त्यो अब के हुन्छ भने निजी कम्पनीलाई चाहिँ पहिले नै खोपको अनुमति दियो भने गरिब जनतालाई जुन हामी नेपाल सरकारले चाहिँ कार्य जसलाई खोप दिनुपर्छ भन्ने चाहिँ हामीले लक्ष्मी समूहलाई बेचेर चाहिँ सबैले एफोर्ड गर्न सक्दैन नि त पहिले हामीले अब लक्षित समूह अब गरिब नेपालीहरूलाई चाहिँ पहिले खोप दिएपछि अनि पछि अब त्यो जसले पाएको छैन अब त्यो बिक्री विक्रण गर्दै दिने अनुमति अवश्य स्वास्थ्य जनसङ्ख्या मन्त्रालय औषधि व्यवस्था विभागले त्यो बेला गर्ला थियो ठिक छ पछि व्यापार गर्ने कुरा ठिक छ पहिले चाहिँ के भन्नु भने नेपाली जनताले खोप पाउनुपर्छ नेपाल सरकारले सुविधा दिन्छ भन्ने कुरा चाहिँ त्यो कुरा चाहिँ एउटा चाहिँ अब आम सञ्चार माध्यममा जानुपर्छ त्यो है त्यसपछि व्यापार गर्ने पछि व्यापार गर्ला तर पहिले चाहिँ हामी हाम्रो चाहिँ अब नेपाल सरकारको चाहिँ र स्वास्थ्य मन्त्रालयको त्यो धारणा छँदै छैन पहिले नेपाली जनतालाई हामीले कसरी सुरक्षित गर्ने कति प्रतिशत सुरक्षित गर्ने भन्ने कुरा छ त्यसपछि अब चाहिँ अब निजी कम्पनीहरू व्यापार गर्ने कुराहरूमा भेला होइन अब कति अब त्यो नीतिगत निर्णय होला होइन त्यो कुरा चाहिँ अब चाहिँ सबै अब निजी कम्पनीले ल्याएर नेपालको खोप लगाइदिने अब त्यो भन्ने कुरामा चाहिँ त्यो स्वास्थ्य त्यसमा स्वास्थ्य मन्त्रालयले त्यो पहल गरेको पनि छैन फिलिङ चाहिँ सोचेको कुरा जनताले नेपाल सरकारले कमिट गरेको कुराहरूमा खोप पाउनुपर्छ निशुल्क पाउनुपर्छ पछि अब कसैले बिजनेस गर्छ भने बिजनेस गर्दा पछि हुन्छ त्यो अहिले हुन्न त्यो
फेरि अर्को कुरा नि जस्तो निजी कम्पनीलाई पनि खोप ल्याएर बिक्री गर्न नदिने अनि फेरि अब सरकारले पनि ल्याउन ढिलाइ गर्यो भने त सबैमा खोपको पहुँच पुग्नलाई ढिलाइ हुने भयो नि होइन र अर्को तर्फबाट हेर्दा
त्यो होला तर चाहिँ अब सरकारले खोप चाहिँ अब चाहिँ अब के छ भने गाविबाट आउने खोप सरकारले नि खोपको खरिदको लागि अब के छ भने अब सरकारले नि खोपको खरिदको लागि पहल हामी गरिरहेको छौँ हामीले सिधै अब के अरे अब उत्पादकसँग हाम्रो कुरा पनि हामी सुरु गरिरहेको छौँ त्यसले गर्दा हामी ढिलो गर्न चाहेको होइन हामीले चाहिँ कसैलाई चाहिँ अब निजी कम्पनीलाई फेसिलिट गर्नुको कुरा होइन नेपाल सरकारको जुन नीति छ त्यो नीतिको आधारमै हामीले काम गर्ने हो हामीले नेपाल सरकारले प्रतिबद्धता जारी गरेको छ हामी यति पैसा पनि पैसा जति लाग्छ त्यो हामी दिन्छौँ भन्ने कुरा भएको हिसाबले त्यसले गर्दा खोपबाट वञ्चित हामी गर्न चाहन्नौँ इन केस नेपाल सरकार केही पनि गर्न सकेन भने अब निजी कम्पनीले पाउन सक्छ त्यो अब त्यो कुरा त हामी त अब चाहिँ अब कार्यान्वयन तहको मान्छे भावनाले चाहिँ मैले सबै कुरा गर्नु मिल्दैन होइन भोलि अब चाहिँ हाम्रो चाहिँ अब कुन लेभलबाट डिसिसन हुन्छ त्यो निर्णय हुन्छ त्यो कुरामा हामीले पछि चाहिँ भन्न सक्छौँ अहिले चाहिँ होइन नेपाल सरकारको प्रतिबद्धता छ कि नेपाली जनतालाई अब 18 वर्ष माथिका चाहिँ लाई सम्पूर्ण खोप दिने भन्ने कुरा चाहिँ प्रतिबद्धता पनि छ बजेट पनि हामी एक्सपिरियन्स गरेका छ त्यसले गर्दाखेरि अब ढिलो चाँडो अलिकता होला हुनसक्छ होइन त्यसले गर्दा त्यसपछि सबै कुरा चाहिँ
सबै कुराको निर्णय गर्ने अधिकार नपाए पनि अनुमान गर्ने अधिकार त यहाँहरूलाई पनि छ अब अन्तिममा सबै नागरिकले खोप कहिलेसम्म पाउलान् के लाग्छ यहाँलाई
अब मलाई के लाग्छ भने हजुरले अब चाहिँ जसरी अब चाहिँ अहिले अब इन्डियाको खोप आयो होइन अब इन्डिया भने अक्सफोर्ड युनिभर्सिटी अब चाहिँ बेलायत र इन्डियाको उसमा आएको खोप हो
है
अनि अर्को कुरा के छ भने अब चाहिँ हाम्रो चाहिँ यहाँको चाहिँ अब चाहिँ स्टोरेज क्यापासिटी हेर्दाखेरि -20 खोपलाई पनि हामी धेरै उसमा राख्न सक्छौँ फाइजरको 70 को पनि राखेको छ. अब चाहिँ के छ भने अब चाहिँ खोपको उत्पादन पनि गरिरहेको छ. धेरै कम्पनीहरूले उत्पादन गरिसकेका छन् होइन. अब चाहिँ थर्ड फेजको ट्रायल धेरैले 14-15 वटाले थर्ड फेज ट्रायल कम्प्लिट गरिसकेका छन् भनेपछि खोपको चाहिँ उत्पादनको कति उत्पादन भयो, कति डिमान्ड भयो होइन. उत्पादन र डिमान्डको आधारमा चाहिँ अब उत्पादन त्यतिकै बढ्दै गयो भने त हामी कहाँ चाहिँ अब 6 महिना पनि सबै सकिन सक्छ होइन. उत्पादनहरू कम छ भने अब त्यो सबै ठाउँमा डिमान्ड भने अब चाहिँ त्यो अब चाहिँ 1 वर्ष पनि लाग्न सक्छ. त उत्पादन र चाहिँ डिमान्डको हिसाबले ब्यालेन्स गर्दाखेरि अब यी मात्र आज नेपालमा बेचेको यी खोप मात्रै भ्यालिड भयो भने हामीलाई ढिलो हुन सक्छ. भोलि अरू उत्पादनकर्ताले चाहिँ त्यस्तै खालको खोप उत्पादन भयो भने त्यो त अब चाहिँ त्यो पैसा नै आउन सक्छ. त्यो त्यसले गर्दा चाहिँ अब प्रोडक्सन र चाहिँ डिमान्डको हिसाबमा ब्यालेन्स नभइकन हामीले चाहिँ अब चाहिँ कति दिनमा हुन्छ सक्छ भन्ने कुरा भन्न चाहिँ अलिक गाह्रो हुन्छ.
समय दिनुभयो, यहाँलाई धेरै धन्यवाद. उहाँ हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख डाक्टर भीमसिंह तिंकरी. आज हामीले कोरोना विरूद्धको खोपको विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं. यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो, तपाईंलाई धन्यवाद. आजको बदलिदो नेपालको समय सकिने लागेको छ. आजको बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै जानुकालाई पनि विदा दिनुहोस्. नमस्कार.